नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई नम्बर प्रदेशमा फोरम संघको सहकार्य जारी राख्ने राज्यपालको निर्णय। पार्टी र सरकारका बारेमा जथाभावी नबोल्न नेताहरूलाई निर्देशन।
कृषि र विकास निर्माणको प्राथमिकताका साथ प्रदेश नम्बर दुईको नीति तथा कार्यक्रम सार्वजनिक। सरकारले चित्त बुझ्दो काम नगरेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसले संसद चल्न दिएन।
आयल निगमका प्रमुख खड्काद्वारा राजीनामा। म्याच फिक्सिङको आरोप लागेका खेलाडी सहित 6 जनालाई विशेष अदालतको सफाई।
अफगानिस्तान सरकारद्वारा तालिबान विद्रोहीसँग अस्थायी युद्ध विरामको घोषणा। तालिबानको प्रतिक्रिया आउन बाँकी।
र नेपाल पुलिस क्लब नुवाकोट गोल्ड कपको फाइनलमा। लालबन्दी गोल्ड कपमा जावला खेल क्लबको विजयी सुरुवात।
तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्ने, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने खाने बस्ने सुविधा सहित सित्तैमा सिप सिक्नका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय जनता पार्टी राजपा नेपाल प्रदेश नम्बर दुईको सरकारबाट नबाहिरिने भएको छ। आज बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरमलाई समर्थन गर्दै सरकार नछाड्ने निर्णय गरेको हो। बैठकपछि विज्ञप्ति निकालेर राजपाले संघीय सरकारमा फोरम सहभागी हुँदा दुई नम्बर प्रदेशमा कुनै फरक नपर्ने भन्दै प्रदेश नम्बर दुईमा सरकारबाट बाहिरिने कुरा निराधार रहेको स्पष्ट पारेको छ। बैठकले दुई नम्बर प्रदेश सरकारका बारेमा जथाभावी नबोल्न पनि आफ्ना नेता तथा सांसदलाई निर्देशन दिएको छ। संघीय समाजवादी फोरम संघीय सरकारमा सहभागी भएपछि राजपाका केही नेताले दुई नम्बर प्रदेशमा फोरमसँगको गठबन्धन टुट्ने र सरकारबाट बाहिरिन सक्ने बताउँदै आएका थिए।
यसैबीच संघीय समाजवादी फोरम नेपालले नेकपासँग तत्काल पार्टी एकता नहुने स्पष्ट पारेको छ। अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति निकालेर फोरमले तत्काल नेकपासँग पार्टी एकता नगर्ने प्रश्न पार्नु भएको हो। अहिले फोरम र नेकपा बीच पार्टी एकता हुन्छ भनेर गरिएको हल्ला राजनीतिमा गलत सन्देश फैलाउन सुनियोजित ढंगले आएको पनि विज्ञप्तिमा उल्लेख छ।
दुई नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधार र कृषि क्षेत्रको विकासलाई जोड दिँदै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई नम्बर प्रदेशलाई अन्न र तरकारीको भण्डार, दूध र माछा उत्पादन हुने विशेष प्रदेशका रूपमा विकास गर्ने उल्लेख गरिएको छ। यस्तै जनकपुर जयनगर रेलमार्ग, रक्सोल अम्लेखगंज पेट्रोलियम पाइपलाइन, सिमरा विशेष आर्थिक क्षेत्र, निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय स्तरका आयोजनाबाट प्रदेशको समृद्धि हासिल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन चुरे जोगाऊ मधेश बचाऊ नारालाई अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख गर्दै बेटी पढाऊ बेटी बचाऊ अभियान, मुख्यमन्त्री स्वच्छता अभियान, दलित शिक्षा अभियान, मुख्यमन्त्री खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।
कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कार्यक्रमको खर्च सार्वजनिक नगरेको भन्दै नेपाली काँग्रेसका सांसदले कर्णाली प्रदेशको आजको बैठक अवरूद्ध पारेका छन्। बैठक शुरू हुने बित्तिकै नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले कर्णाली रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्च सार्वजनिक नगरेको र सरकारले विकास निर्माणका काममा ढिलासुस्ती गरेको भन्दै बैठक चल्न नदिने बताउनुभयो। सांसद शाहीले काठमाडौँमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका खेलाड़ीलाई जर्सीको व्यवस्था नगरेको, प्रदेश राजधानी सुर्खेत सहित अन्य जिल्लाको सड़क अत्यन्तै बिग्रिएको, बजेट आएको 45 दिन पुग्दा पनि सरकारले रातो किताब नदिएको लगायतका आरोप लगाउँदै बैठक चल्न नसक्ने बताउनु भएको थियो। सभामुख राजबहादुर शाहीले दुई पटकसम्म बस्न अनुरोध गरे पनि सांसदहरूले नमानेपछि बैठक भोलि दिउँसो 3 बजेसम्मका लागि स्थगित भएको छ।
यसैबीच कर्णाली प्रदेशमा मुख्यमन्त्री हटलाइन सेवा शुरू भएको छ। कर्णाली प्रदेशका नागरिकको समस्या तथा गुनासो सुन्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज हटलाइन सेवाको उद्घाटन गर्नुभएको हो। नागरिकले केही गुनासो भए पैसा नलाग्ने नम्बर 1096 फोन गरेर अब सिधै आफ्ना गुनासा रेकर्ड गराउन सक्नेछन्।
प्रदेश नम्बर 3 को प्रदेशसभाले प्रदेश नम्बर 3 को आर्थिक वर्ष 2075-76 को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। नीति तथा कार्यक्रमको केही बुदामा परेको संशोधन प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले फिर्ता नलिए पनि बहुमती आधारमा पारित गरिएको हो।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि जेठ 26 गते प्रदेश नम्बर 1 को प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। एक नम्बर प्रदेशका सभामुख प्रदीप कुमार भण्डारीले प्रधानमन्त्री ओलीले प्रदेशसभाको जारी अधिवेशनलाई पर्सि सम्बोधन गर्ने जानकारी दिनुभएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ। निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै आपूर्ति मन्त्रालयमा तानिएका खड्काले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नुभएको हो। उहाँले कार्यकाल 6 महिना बाँकी सधैँ निगमलाई मार्ग प्रशस्त गर्न राजीनामा गरेको बताउनु भएको छ। नेपाल आयल निगममा पेट्रोलियम भण्डार क्षमता नहोस्, पेट्रोलियम पदार्थको अभाव देखाएर आफ्नो व्यापार फस्टाइरहोस् भन्ने मनसाय राख्नेहरूले आफूमाथि भ्रष्टाचारको अभियोग लगाएको पनि खड्काको दावी छ। साथै प्रदेशमा भण्डारण केन्द्र स्थापना गर्नका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै खड्कालाई 9 महिना यता बिना जिम्मेवारी आपूर्ति मन्त्रालयमा राखिएको थियो।
यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउनु भएको छ। भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएपछि मन्त्री यादवले निगमको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न चाहेको बताउनु भएको हो।
नयाँ नियुक्तिबारे हामी अब आजदेखि छलफल सुरु गरेछौँ। विगतमा हुन्थ्यो नि 4 वर्षको लागि, यति वर्षको लागि, त्यसरी अब हुँदैन, त्यसरी नियुक्ति हुँदैन। चाहन्छु कि मतलब सबैको अलिकता क्षमता बारको प्रतिस्पर्धा गराउने, प्रतिस्पर्धा गराएर छनौट गर्ने। धेरै क्षमता बाल मान्छेहरू पनि आउन सक्छ नि त, म गर्छु भन्ने पनि आउँछ। अब मेरो जोर के हो भने, म अस्ति पनि सबैलाई भने, हामीप्रति जनताको विश्वास त्यति छैन। अब विश्वास कसरी आर्जन गर्ने? त्यो विश्वास आर्जन गर्ने त जनताको सेवा गरेपछि मात्रै हो। अब त्यो लाइटमा हामी सबै लागौँ भनेर भन्ने गरिएछ।
खेल मिलेमतोको आरोप लागेका 4 जना फुटबल खेलाड़ीसहित 6 जनालाई विशेष अदालतले सफाई दिएको छ। विशेष अदालतका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ, बाबुराम रेग्मी वैद्य र नारायण प्रसाद पोखरेलको संयुक्त इजलासले राष्ट्रिय फुटबलका तत्कालीन कप्तान सागर थापा, विकास सिंह छेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजीव थापालाई सफाई दिएको हो। नेपालले खेलेका विभिन्न अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोपमा 2072 सालको कार्तिकमा उनीहरूमाथि राज्य विरूद्धको अपराध मुद्दा दर्ता भएको थियो। तर एसियाली फुटबल महासंघ एएफसीले आजीवन प्रतिबन्ध लगाएकाले आज सफाई पाएका खेलाड़ीले अन्तर्राष्ट्रिय खेल भने खेल्न पाउने छैनन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क। हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दुई नम्बर प्रदेशमा फोरम संघको सहकार्य जारी राख्ने राजापाको निर्णय, कृषि र विकास निर्माणलाई प्राथमिकतामा राखेर दुई नम्बर प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, नेपाल आयल निगमका प्रमुख खड्काद्वारा राजीनामा, म्याच फिक्सिङको आरोप लागेका खेलाड़ीसहित छ जनालाई विशेष अदालतको सफाई लगायतका खबर प्रस्तुत
गर्यौं। घर निर्माण शुरू गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावितको संख्या 4,00,000 नाघेको छ। पछिल्लो तथ्याङ्क अनुसार अनुदान सम्झौता गरेका 7,18,903 लाभग्राही मध्ये 4,02,613 लाभग्राहीले दोस्रो किस्ता लिएका छन्। दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या 4,35,400 पुगेको छ। पहिलो किस्ता लिने लाभग्राहीको संख्या 7,10,043 छ। प्राधिकरणले दोस्रो किस्ता लिने समयावधि असार मसान्तसम्म तोकेको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले 28 बुधे घोषणा पत्र जारी गरेको 7 महिना बितेको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि प्राधिकरणले गएको कार्तिकमा घोषणा पत्र जारी गरेको थियो। पुननिर्माणमा देखिएका समस्या र समाधानका लागि प्राधिकरण, सरकारी निकाय र जिम्मेवार पक्षले लिनुपर्ने जिम्मेवारी घोषणा पत्रमा समेटिएको थियो। तर भूकम्प प्रभावित जिल्लामा जनप्रतिनिधि र प्राधिकरणको समन्वय अझै मिलेको छैन। मदन पौड्यालको रिपोर्ट।
यहाँ हामीले पनि प्रतिनिधि भइसकेपछि पनि गुनासो भरेर पठायौँ र त्योभन्दा अगाडि पनि पठायौँ। पठाउँदा पुननिर्माण चाहिँ मैले केन्द्रमा पठाछु भन्ने कुरो भइरह।
नुवाकोटको विदुर नगरपालिका नौका वडा सदस्य धनबहादुर बोगटीले भने झैं जनप्रतिनिधि आएपछि पीड़ितका गुनासा धमाधम थपिँदै गए। यसअघिको सर्वेक्षणमा छुटेको भनिएका नागरिकका गुनासा आउने क्रम रोकिएको छैन। अहिले पनि स्थानीय तहका जनप्रतिनिधिले गुनासा जम्मा गर्दै प्राधिकरणमा पठाउने गरेका छन्। धेरै स्थानीय तह गुनासो जम्मा गर्ने काममा मात्रै अल्झिएका छन्। यसअघि नै अनुदान लिएर घर शुरू गरेका भूकम्प प्रभावितलाई इन्जिनियरले किस्ता सिफारिस गर्नुपर्छ। उनीहरू जनप्रतिनिधिको दबाव थेग्न बाध्य छन्। बेला बेला प्राविधिक इन्जिनियर र जनप्रतिनिधि बीच विवाद हुने गरेको छ।
कतिपयले अब पैसा हामीले नै दिने हो भन्ने जस्तो ठान्छन् है।
जनप्रतिनिधिको काम गुनासो सुन्ने, प्राविधिक इन्जिनियर किस्ता सिफारिस गर्ने त छँदैछ, अनुदान वितरणमा अरू 3 निकाय छन्। अनुदान वितरण तथा पूर्वाधार कार्यान्वयन इकाइ, कोष तथा लेखा नियन्त्रण कार्यालय, बैंक तथा वित्तीय संस्था। भूकम्प प्रभावित कहाँ कहाँ पुग्ने झन्झटै छ। तर भूकम्प प्रभावितलाई सहज सेवा दिउँ, एकअर्कामा समन्वय गरौं भन्नेमा कसैको चासो छैन। प्राधिकरणले जिम्मेवारी दिएन, हामीले अधिकारै पाएनौ भन्नुहुन्छ विदुर नगरपालिकाकी उपमेयर गीता दाहाल।
वडाका अध्यक्षहरूलाई चाहिँ एउटा संयोजक भन्नु भएको छ, त्यही पनि लिखित केही कागज आएको छैन र उहाँहरूको सिफारिसको आधारमा अहिले अलिअलि कामहरू अगाडि बढेको अवस्था हो र नगरपालिका गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र मेयर उपमेयरका लागि चाहिँ कुनै पनि खासै आधिकारिक जिम्मेवारी पनि दिएको अवस्था चाहिँ छैन।
स्थानीय तहमा जनप्रतिनिधि आएको वर्ष दिन बितिसक्यो। जनप्रतिनिधिकै सुझावमा घोषणा पत्र तयार पारेर जारी गरिएको भए पनि 7 महिना बितिसक्दा समेत समन्वय भने मिल्न सकेन। समन्वय अभावको मर्का पनि भूकम्पले घरवास गुमाएका प्रभावितले नै भोग्नु परेको छ। प्राधिकरणका प्रवक्ता कृष्ण प्रसाद दुवाडी,
उहाँसँग बसेर हामीले जुन डिक्लेरेसन गरेका थियौँ त्यो आधारमा हाम्रो कार्यविधि संशोधन सम्बोधनको प्रक्रिया अगाडि बढ़िराखेको छ। म के अहिले पनि फेरि पनि दोहोऱ्याउन के चाहन्छु भने त्यो सम्बोधन सहित हुने गरेर हामीले जुन डिजाइन गरिएको कार्यविधि पास भयो भने त्यसले चाहिँ ठूलो फड्का मार्छ भन्ने हामीले आशा गरेका छौँ।
स्थानीय तहले जनप्रतिनिधि पाए पुनर्निर्माणको काम अगाडि बढ्ने जुन अपेक्षा गरिएको थियो त्यसै अनुसारको समन्वय नमिल्दा भूकम्प प्रभावितले शास्तिबाट मुक्ति पाउन सकिरहेका छैनन्। उनीहरूको अवस्था देखेर पनि स्थानीय तह, प्राधिकरण र जिम्मेवार निकायले समन्वय गर्नुको विकल्प छैन।
रिपोर्टपछि अब खबरकै सिलसिला। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम दिलबहादुर घरती, शिवप्रसाद हुमागाई र शीला शर्मा खड्कालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको छ। देउवाले दमननाथ ढुङ्गाना, तीर्थराम डंगोल र हीरादत्त भट्टलाई पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनयन गर्नुभएको पनि कांग्रेसले जनाएको छ।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई पार्टी दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी हिजो निर्वाचन आयोगमा दर्ता भएको थियो। हिजो दर्ता भएको पार्टीलाई आज आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको हो।
धामीको भर पर्दा उदयपुरमा सर्पले डसेकी एक महिलाको ज्यान गएको छ। उदयपुर गढी गाउँपालिका साथ हाडेबासकी कमला मगरको सर्पले डसेपछि बेलैमा उपचार हुन नसक्दा ज्यान गएको हो। मगरलाई गैराती 1 बजे सर्पले डसेकोमा बिहान 9 बजेसम्म गाउँकै धामीले उपचार गरेका थिए। महिलाको अवस्था झनै बिग्रिएपछि सेनाको 18 नम्बर वाहिनी झुल्केमा लगे पनि उपचारमा ढिलाइ भएपछि कमलाको ज्यान गएको उपचार केन्द्रले जनाएको छ।
छिनछिनमा पानी पर्ने अनि घाम लाग्ने भइरहेकोले स्वास्थ्यप्रति सचेत रहन डाक्टरहरूले सुझाव दिएका छन्। छिनछिनमा पानी पर्ने अनि घाम लाग्दा वातावरण प्रतिकूल बनेको र सरुवा रोगका कीटाणु सक्रिय हुने भएकोले सतर्क रहन डाक्टरले सुझाव दिएका छन्। घाम पानीका कारण सरुवा रोगका कीटाणुको संक्रमण उच्च हुने हुँदा खानपान र जीवनशैलीमा विशेष ध्यान पुर्याउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले आग्रह गर्नुभएको छ। यस्तो बेला बाहिरको खाना सकेसम्म नखाने, उमालेको पानी वा क्लोरिन हालेको पानी मात्रै पिउन डाक्टर केसीले सुझाव दिनुभएको छ।
नेपाल पत्रकार महासंघले हाम्राकुरा.com मा प्रकाशित समाचारको विषयलाई लिएर त्यहाँ कार्यरत पत्रकारलाई अनेरा सोबियोको नेतृत्वले धम्क्याएको भन्दै आपत्ति जनाएको छ। अनलाइन पत्रिकाको तीनकुनेमा रहेको कार्यालयमा गएर अनेरा सोबियोका केन्द्रीय सदस्य भूपेन्द्र शाही नेतृत्वको समूहले अध्यक्ष तथा सांसद नवीना लामाको निर्देशनमा हुलहुज्जत गर्दै अनलाइन कक्षमा कार्यरत पत्रकारलाई धम्क्याएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको हो।
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीलाई साधारण शेयर अर्थात आईपीओ निष्कासनको बाटो खुलिएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ बिक्रीका लागि स्वीकृति दिएसँगै साधारण शेयर निष्कासनको बाटो खुलेको हो। बोर्डले दोलखावासीलाई 10% र अरू सर्वसाधारणलाई 15% शेयर बिक्री गर्नेछ। आयोजनाका अनुसार स्थानीय बासिन्दाले 1.5 करोड 90 लाख रुपियाँ बराबरको 1.5 लाख 90 हजार किता शेयर साधारण शेयर पाउनेछन्। यस्तै सर्वसाधारणले 1.58 करोड 85 लाख रुपियाँ बराबरका 1.58 लाख 85 हजार किता साधारण शेयर प्राप्त गर्नेछन्। दोलखाको लामा बगरमा निर्माणाधीन 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम 94% सकिएको छ।
आज 10 राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न सरकारवाला सबैलाई आह्वान गरेको छ। ललितपुरमा भएको कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक डाक्टर मतिना जोशी वैद्यले खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न बजार अनुगमनलाई तीव्रता दिई बदमाशी गर्नेलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय वित्तीय स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्, तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौँ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट कीर्तिपुर गेट छेउ नयाँ बजार कीर्तिपुर, फोन 01-433-2509 433-2509, मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी,
हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विदेश पठाइदिने भन्दै अवैध राहदानी संकलन गर्ने एकजनालाई प्रहरीले काठमाडौँको नयाँ बस पार्कबाट पक्राउ गरेको छ। नयाँ बसपार्कको स्वर्गद्वारी होटलबाट 41 थान राहदानी सहित होटल संचालक प्रेम बहादुर बिकलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहन विक्रम केसीले जानकारी दिनुभयो। प्रहरीले गोंगबु र नयाँ बसपार्क क्षेत्रका अरू होटल तथा रेस्टुरेन्टमा पनि अनुसन्धान गरिने बताएको छ।
राष्ट्रिय अनुसन्धान विभागको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। विभागमा जागिर लगाइदिने प्रलोभन देखाई पीड़ितबाट 17,50,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले संखुवासभाको 5 खपन नगरपालिकाका 30 वर्षीय टंकबहादुर खड्कालाई पक्राउ गरेको। प्रहरीले ठगीकै अभियोगमा रामेछाप मन्थलीका कुमार चौहान र सिन्धुपाल्चोक इन्द्रावतीका भूपेन्द्र बानियालाई पनि पक्राउ गरेको छ।
भक्तपुर प्रहरीले बालिका बलात्कारका एकजना फरार अभियुक्तलाई 8 महिनापछि पक्राउ गरेको छ। तिहारमा देउसी खेल्न जाने भन्दै फकाएर निर्माणाधीन घरमा लगी 13 वर्षीय बालिका बलात्कार गरी फरार रहेका उदयपुर चौदण्डीगढी नगरपालिका घर भई सल्लाहघारी बस्ने सुरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
नकली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर बढुवा भएका मोरङका एक शिक्षक विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। सुगाहट माध्यमिक विद्यालय मोरङका शिक्षक ओमप्रकाश लुइटेलले नकली शैक्षिक प्रमाणपत्र पेश गरेर बढुवा भएको उजुरीको आधारमा छानबिन गर्दा उनले झुट्टा प्रमाणपत्र पेश गरी प्राथमिक तह द्वितीय श्रेणीमा बढुवा भएको पाइएको अख्तियारले जनाएको छ। यस्तै तत्कालीन प्रहरी नायब निरीक्षक सन्देश कुमार श्रेष्ठले नकली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको र प्रहरी नायब निरीक्षक पदमा बढुवा भएको पाइएपछि अख्तियारले उनी विरूद्ध पनि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
ओखलढुङ्गामा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। काठमाडौँबाट सोलुखुम्बुका लागि छुटेको NA1J4950 नम्बरको जीप ओखलढुङ्गाको माने भन्ज्याङको हर्कपुरमा सड़कबाट खस्दा सुनकोशी गाउँपालिका वडा नम्बर 5 मूलखर्कका सिंगे तामाङ र कैलीमाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो।
सल्यानमा एकजना प्रहरी हवलदार मृत फेला परेका छन्। शारदा नगरपालिका 5 श्रीचौरमा प्रहरी हवलदार रमेश थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा शिकार खेल्न जाँदा गोली लागेर एकजनाको ज्यान गएको छ। आमचोक गाउँपालिकाको दुम्माना भन्ने ठाउँको जंगलमा हर्कबहादुर राईले हानेको भरुवा बन्दुकले लागेर आज बिहान धनबहादुर राईको ज्यान गएको भोजपुर प्रहरीले जनाएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकल महिलालाई सोलार वितरण गरेको छ। एकल महिला कोष अन्तर्गत नगरपालिकाका 7 एकल महिलालाई 20 वाट क्षमताका 1-1 सेट सोलार वितरण गरिएको हो।
काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक गाडीबाट 4 जना बाल कामदारको उद्धार गरिएको छ। केन्द्रीय बाल कल्याण समिति र मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको अगुवाईमा आज ललितपुरबाट 4 जना बालकको उद्धार गरिएको हो। उनीहरूको संरक्षण र उचित व्यवस्थापनका लागि विभिन्न संस्थामा पठाइएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सदाचार नीति तत्काल लागू गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले सदाचार नीति लागू गर्न ढिलाइ नगर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से झण्डै 26 अङ्कले घटेको छ। शेयर बजार आज 25.68 अङ्कले घटेर 1257.07 बिन्दुमा झरेको हो। आज बीमा समूहको शेयर सबैभन्दा धेरै 174 अङ्कले घटेको छ भने होटल समूहको शेयर 40 र लघु वित्त समूहको शेयर 36 अङ्कले घटेको छ। हिजो 24 करोड रुपियाँ बराबरको शेयर कारोबार भएकोमा आज 46 करोड 68 लाख रुपियाँका 14,61,000 कित्ता शेयर किनबेच भएका छन्।
मेरो पनि भन्नु छ। ओखलढुङ्गामा बालकृष्ण ढुङ्गेललाई सम्मान गरेको खबर उज्यालो अनलाइनमा पढेर नरेश राज खतिवडा हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, यही देख्न बाँकी थियो। व्यक्ति हत्याको आरोप लागेका व्यक्तिलाई गरिएको सम्मान हेर्दा र सुन्दा दुनियाँले पनि के भन्ला।
यसै सन्दर्भमा सुजन रेग्मी लेख्नुहुन्छ, हुन त हो, कानून त सोझा साझा नागरिकको लागि पो हो त, ठूला बडाका लागि त चयन त हो नि, कतै भएन नेपालमा आशाको दियो जगाउने ठाउँ।
कतारमा कार्यरत अनिल चौधरीलाई मृत्युदण्ड सुनाइएको बारेमा सन्तोष मिश्र लेख्नुहुन्छ, उनलाई बचाउन सरकारले पहल गर्नुपर्ने होइन र एउटा नेता सामान्य बिरामी हुँदा राज्यकोषबाट करोडौं लिएर विदेश जान हुने तर मृत्युदण्डको सजाय सुनाइएका नागरिकलाई बचाउने बारे सरकारले किन केही नबोलेको, तुरन्त ब्लड मनीको बन्दोबस्त गरियो सरकार।
ट्विटरमा भन्दै नाम राखेका साथी प्रश्न गर्नुहुन्छ, अहिले ललितपुरका 20,000 बालबालिकामाथि टाइफाइड विरूद्धको टाइभ्याक भ्याक्सिन परीक्षण भइरहेको सुनियो, यो गम्भीर अपराधको छानबिन र कारवाही कसले गर्ने हो, के यस्तो बेलामा पनि सरकार चुप बस्न मिल्छ?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँको विचार नेपाल दर्पण र काय कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र बिना नेउपाने। अब विदेशको खबर, अफगानिस्तान सरकारले विद्रोही तालिबानसँग अस्थायी युद्धविरामको घोषणा गरेको छ। तालिबानसँग युद्धविरामको घोषणा गर्दै अफगानी राष्ट्रपति अशरफ घानीले अरू सशस्त्र समूहसँगको युद्ध भने जारी रहने बताउनु भएको छ। तालिबानसँग रमजानको अन्तिम दिन ईदसम्म एक हप्ताको लागि युद्धविराम कायम रहने घानीले स्पष्ट पार्नुभयो। सरकारद्वारा घोषित एकतर्फी युद्धविरामको तालिबानले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ। गएको हप्ता तालिबानले अफगान सरकारसँग आफ्नो गोप्य वार्ता चलिरहेको भन्ने कुराको खण्डन गरेको थियो। यसअघि पनि यसैगरी भएको शान्ति वार्ता र युद्धविरामको पहल उपलब्धिविहीन भएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लब नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। नुवाकोटमा आज भएको खेलमा कास्की 11 पेनाल्टीमा 3-2 हराउँदै पुलिस उपाधि नजिक पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। पुलिसले उपाधिका लागि पर्सी 3-स्टार क्लबसँग खेल्नेछ। यस्तै सर्लाहीमा आजदेखि शुरू भएको लालबन्दी गोल्ड कप फुटबलको उद्घाटन खेलमा आयोजक सर्लाही 11 जाउलाखेल युथ क्लबसँग पराजित भएको छ। निर्धारित समयमा 1-1 बराबरी भएपछि टाई ब्रेकरमा धकेलिएको खेलमा सर्लाहीलाई जाउलाखेलले 5-4 हराएको हो। प्रतियोगितामा भोलि भारतको सिक्किम युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच खेल हुनेछ। सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको विजेताले 7,00,000 रुपियाँ पुरस्कार पाउनेछ।
र फिफा वरियतामा नेपाल 3 स्थान माथि पुगेको छ। आज सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाल 161 स्थानमा पुगेको छ। 97 स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा रहेको छ। विश्व वरियतामा जर्मनी पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2 प्रदेशमा फोरमसँगको सहकार्य जारी राख्ने राज्यपालको निर्णय, पार्टी र सरकारका बारेमा जथाभावी नबोल्न नेताहरूलाई निर्देशन।
कृषि र विकास निर्माणको प्राथमिकताका साथ प्रदेश नम्बर 2 नीति तथा कार्यक्रम सार्वजनिक, सरकारले चित्त बुझ्दो काम नगरेको भन्दै कर्णाली प्रदेशमा काङ्ग्रेस सांसदले संसद चल्न दिएनन्।
आयल निगमका प्रमुख खड्काद्वारा राजीनामा, म्याच फिक्सिङको आरोप लागेका खेलाडी सहित 6 विशेष अदालतको सफाई।
अफगानिस्तान सरकारद्वारा तालिबान विद्रोहीसँग अस्थायी युद्धविरामको घोषणा, तालिबानको प्रतिक्रिया आउन बाँकी।
र नेपाल पुलिस क्लब नुवाकोट गोल्ड कपको फाइनलमा लालबन्दी गोल्ड कपमा जाउला खेल क्लबको विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी प्रकाश शर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौ। नमस्कार।